بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج اپنے کاریکرم کا آرمبھ ہم سورہ ہود کی 110ویں سے لے کر 113ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں حسین سبز علی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولقد آتينا موسى الكتاب فاختلف فيه ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه مريب، وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ۔ فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير، ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور نسندیہ ہم نے موسیٰ کو تورات پردان کی، کنتو اس میں مت بھید ہو گیا اور یدی کافروں کو سمے دینے کے سمبندھ میں آپ کے پالنہار کی پرمپرا پہلے سے نردھارت نہ ہوتی تو نشچت روپ سے اسی سنسار میں ان کے بیچ فیصلہ کر دیا جاتا، اور نسندیہ وہ لوگ گہرے سندیہ میں پڑے ہوئے ہیں، اور نشچت روپ سے آپ کا پالنہار ان کے کرموں کا بدلہ انہیں پورن روپ سے پردان کرے گا، اور نسندیہ وہ جو کچھ کرتے ہیں وہ اس سے پورنتہ اوگت ہے۔ تو ہے پیغمبر، جیسا کہ آپ کو آدیش دیا گیا ہے، آپ اور آپ کے ساتھ ایشور کی اور آنے والے لوگ پرتیرودھ کریں اور ادنڈتا نہ کریں، کہ نسندیہ جو کچھ تم لوگ کرتے ہو ایشور اسے دیکھنے والا ہے، اور اتیاچاریوں پر بھروسہ نہ کرو کہ نرک کی آگ تمہیں اپنی چپیٹ میں لے لے گی، اور یہ جان لو کہ ایشور کے اترکت تمہارا کوئی سہائک نہیں ہے اور کسی کی اور سے تمہاری سہایتا نہیں کی جائے گی۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، ہمارے پرسارن کو آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7445 کلو ہرٹز پر سن رہے ہیں۔ آج شکروار ہے، آبان ماہ کی 30، ربیع الثانی کی 4 اور نومبر کی 20 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کو پرانت راجنیتی چرچا کا دینی کاریکرم پرسارت کیا جائے گا۔ راجنیتی چرچا کے اپرانت آپ اپنا من پسند کاریکرم سنیں گے پتر سنسار، اور سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ اشاروں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔ یورپی دیش ادھر ادھر کی باتیں کرنے کے بجائے معاف کیجیے گا یورپی دیش ادھر ادھر کی باتیں کرنے کے بجائے پرمانو سمجھوتے پر پوری طرح عمل کریں۔ ایران میں کورونا سے 479 لوگوں کی موت۔ پاکستان نے بھارتی مسلمانوں کا پھر مدعا اٹھایا۔ کشمیر میں مڈ بھیڑ کے بعد اچ استریہ بیٹھک۔ یہ تھا سماچاروں کا سارانش، اور اب وستار سے اختر عباس سے سماچار سنیے۔ اسلامی گڑتنتر ایران کے ودیش منترالیہ کے پروکتا نے کہا ہے کہ بریٹن، فرانس اور جرمنی سے یہ امید کی جا رہی ہے کہ وہ ادھر ادھر کی باتیں کرنے کے بجائے پرمانو سمجھوتے اور سنیکت آیوگ میں پاس ہونے والے وچنوں پر پوری طرح پرتیبدھتا کے لیے قدم بڑھائیں۔ ودیش منترالیہ کے پروکتا سعید خطیب زادے نے شکروار کو انتراشٹری پرمانو ارجا ایجنسی کے ساتھ ایران کے سہیوگ کے بارے میں بریٹن، فرانس اور جرمنی کے بیان پر پرتکریا ویکت کرتے ہوئے ان تینوں دیشوں کے غیر ذمہ دارانہ درشٹیکون کی نندا کی، اور کہا کہ ایران کی شانتی پورن پرمانو گتی ودھیاں پورن روپ سے انتراشٹری قانونوں کی پریدھی میں قانونی اور وید رہی ہیں اور دیش کے اٹل ادھیکاروں کی پریدھی میں انجام پا رہی ہیں۔ ایران کی کرانتی سنرکشک فورس IRGC کے پرمکھ جنرل حسین سلامی نے کہا ہے کہ دیش کی رکشا کے معاملے میں ہم کسی خاص بھوگولک علاقے تک سیمت نہیں رہیں گے۔ جنرل سلامی نے گروار کے صبح ایک کاریکرم کو سمبودھت کرتے ہوئے کہا کہ سپریم لیڈر نے ہمیں یہ سیکھ دی ہے کہ دیش کی رکشا سمپربھتا اور سوادھینتا کی مضبوط بنیاد ہر کھیتر میں دیش کو طاقتور بنانا ہے۔ ہم اسی اصول پر کام کر رہے ہیں، اور ایران آج مہان راشٹر کے فولادی سنکلپ کا پرتیک ہے۔ جنرل سلامی نے فارس کھاڑی کے مہتو کا الیکھ کرتے ہوئے کہا کہ فارس کھاڑی ایران کا مضبوط رکشا کوچ ہے، اور ایران دنیا کی ارتھویوستھا میں نرنائک بھومکا رکھنے والے اس جل کھیتر کی رکشا میں کی بھومکا سنتوش جنک روپ سے ادا کر رہا ہے۔ سواستھ منترالیہ کے پروکتا نے بتایا ہے کہ ایران میں پچھلے 24 گھنٹوں میں 13,000 سے زیادہ لوگ کورونا سے سنکرمت ہوئے، جبکہ 479 لوگوں کی موت ہو گئی۔ ڈاکٹر سیما سادات لاری نے شکروار کو دیش میں کورونا کے تازہ آنکڑوں کی جانکاری دیتے ہوئے بتایا کہ پچھلے 24 گھنٹوں میں کورونا کے 13,260 نئے معاملے سامنے آئے، جن میں سے 3,044 کو اسپتال میں بھرتی کیا کرایا گیا، جبکہ باقی انہوں کو آوشک نردیشوں کے ساتھ ہوم آئسولیشن میں بھیج دیا گیا۔ انہوں نے بتایا کہ اب ایران میں کورونا کے کل مریضوں کی سنکھیا 8,28,377 ہو گئی ہے۔ پروکتا نے بتایا کہ اب تک دیش میں 5,89,025 لوگ کورونا سے مکت ہو چکے ہیں۔ عراق کے اصحاب اہل حق نامک طاقتور سنگٹھن نے اعلان کیا ہے کہ امریکہ کے ساتھ سنگھرش ویرام اب سماپت ہو چکا ہے، کیونکہ امریکہ نے 2 بنیادی شرطوں کو پورا نہیں کیا۔ عراق کی وکھیات حشد الشعبی فورس کا حصہ رہے اور آتنکواد کے خلاف کامیاب لڑائی لڑنے والے اصحاب اہل حق سنگٹھن کے نیتا قیس خز علی نے کہا کہ ہم نے شرط رکھی تھی کہ دیش کی وایو سیما اور آسمان پر عراقی وایو سینا کا نینترن ہونا چاہیے، مگر امریکہ نے اب تک یہ لکش پورا نہیں ہونے دیا۔ قیس خز علی نے کہا کہ عراق میں امریکی سینک جو اپرادھ کر رہے ہیں ان پر عراق کے قانونوں کے انوسار کارروائی ہونی چاہیے۔ سنگٹھن کے نیتا نے کہا کہ عراق کا سمویدھان کسی باہری شکتی کو عراق کے بھیتر سینک چھاونی بنانے کی انومتی نہیں دیتا۔ پشچمی ایشیا میں آتنکی امریکی سینک کمانڈ سینٹ کام کے پرمکھ جنرل فرانک میکنزی نے کہا ہے کہ ایران امریکی سینکوں کو عراق سے نکال دینا چاہتا ہے۔ جنرل میکنزی نے دعویٰ کیا کہ عراقی سرکار تو چاہتی ہے کہ ہمارے سینکوں کے ساتھ سہیوگ کرے، لیکن ایران ہمیں عراق سے باہر نکال دینے پر تلا ہوا ہے۔ ایران سینٹ کام کو آتنکوادی سنگٹھن گھوشت کر چکا ہے۔ امریکی آتنکی سینک کمانڈر جنرل میکنزی نے کہا کہ ایران کا شاید سب سے مہتوپورن لکش عراق سے امریکی سینکوں کو باہر نکالنا ہے۔ انہوں نے کہا کہ ہم علاقے میں اپنی سینک اپستھتی سے یہ اسپشٹ سندیش دینا چاہتے ہیں کہ ہم اپنے گھٹکوں کی رکشا کا ارادہ رکھتے ہیں۔ یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ پاکستان کے ودیش منتری شاہ محمود قریشی نے کہا ہے کہ افغان شانتی پرکریا انتم چرن میں پہنچ چکی ہے اور دوحہ میں بھی وارتا جاری ہے۔ پاکستان کے پردھان منتری کے افغانستان دورے کے بارے میں ان کا کہنا تھا کہ اس استھتی میں کابل کا دورے کا ادیش یہ سندیش دہرانا تھا کہ پاکستان افغان شانتی پرکریا کو تارکک پرینام تک پہنچانے اور افغانستان میں استھائی شانتی کے سپنے کو ساکار بنانے کا سنکلپ رکھتا ہے، اور پاکستان اس بارے میں اپنا پورا سہیوگ جاری رکھے گا۔ پاکستان کے پردھان منتری عمران خان کے افغانستان دورے کے موقع پر افغانستان کی جنتا نے ویرودھ پردرشن کیے۔ پوری افغانستان کے خوز پرانت کی جنتا نے کابل کے بارے میں پاکستان کے دوہرے رویے کی آلوچنا کی اور پاکستان کے خلاف نعرے بازی کی۔ دوسری اور پاکستان کے ودیش منتری شاہ محمود قریشی نے بھارتی مسلمانوں کے جن سنگھار کے بارے میں جینوسائڈ واش کے حالیہ پرمکھ کے حالیہ بیان پر پرتکریا ویکت کرتے ہوئے جینوسائڈ واچ کے پرمکھ کے بیان کہا کہ جینوسائڈ کے پرمکھ کا بیان ہمارے درشٹیکون کی پشٹی ہے۔ پاکستان کے ودیش منتری کا کہنا تھا کہ اسلام آباد پہلے ہی وبھن فورمز پر ان ساری پرستھتیوں کو بیان کر چکا ہے اور اپنی چنتاؤں کو ویکت کرتا چلا آ رہا ہے۔ ان کا کہنا تھا کہ ہماری چنتا کل بھی صحیح تھی اور آج بھی صحیح ہے، کشمیر میں حالات دن پرتی دن خراب ہوتے جا رہے ہیں۔ بھارت نیتری جموں کشمیر کے نگروٹا میں ہوئی مٹ بھیڑ میں 4 چھاپہ ماروں کے مارے جانے کے بعد بھارت کے پردھان منتری نے شکروار کو مہتوپورن بیٹھک کی۔ اس بیٹھک میں پردھان منتری نریندر مودی کے ساتھ کیندریہ گرہ منتری امت شاہ، راشٹریہ سرکشا سلاح کار اجیت ڈوبھال کے علاوہ کئی ادھیکاری موجود تھے۔ اس بیٹھک کے بعد نریندر مودی نے ٹویٹ کر کہا کہ پاکستان استھت آتنکوادی سنگٹھن جیش محمد سے جڑے 4 آتنکوادیوں کو مار گرایا جانا اور ان کے پاس سے بڑی ماترا میں ہتھیاروں اور وسفوٹکوں کی موجودگی سنکیت دیتی ہے کہ وہ بھاری تباہی اور وناش کے لیے آئے تھے، لیکن ان کے پریاسوں کو ایک بار پھر وفل بنا دیا گیا۔ انتراشٹری مانوادھیکار سنگٹھن ایمنسٹی انٹرنیشنل نے G20 سے مانگ کی ہے کہ سعودی عرب پر کاریکرتاؤں کی رہائی کے لیے دباؤ ڈالے۔ شنیوار اور رویوار کو سعودی عرب کی میزبانی میں G20 کا ورچوئل شکر سمیلن ہونے جا رہا ہے۔ ایمنسٹی انٹرنیشنل نے ٹویٹر پر لکھا کہ مہیلا سشکتیکرن کے بارے میں سعودی عرب کے لبھاونے نعروں کو دہرانے کے بجائے G20 کو چاہیے کہ سعودی عرب کی جیلوں میں بند کاریکرتاؤں کی رہائی کے لیے ریاض سرکار پر دباؤ ڈالے۔ امریکہ کے ودیش منتری مائک پومپیو کے فلسطین اور سیریا کی اور سے بھرسنا کی جا رہی ہے، کیونکہ انہوں نے کھلے عام غیر قانونی حرکت کرتے ہوئے اس یہودی بستی کا دورہ کیا جو غیر قانونی روپ سے فلسطین کی دھرتی پر بسائی گئی ہے۔ ویسٹ بینک میں استھت اس بستی کا دورہ کرنے کے ساتھ ہی مائیک پومپیو نے وہاں استھت شراب کے کارخانے میں بننے والی شراب بھی پی۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ شوتاؤ، جیسا کہ آپ کو گیات ہے کہ فلسطینی پرشاسن نے زانی شاسن کے ساتھ سرکشا سمنوے کا فیصلہ کیا ہے۔ اس کے اس فیصلے سے سمست فلسطینی کرودھت ہیں اور وہ فلسطینی پرشاسن کے اس فیصلے کو فلسطینی راشٹر کی پیٹھ میں چھرا گھونپنے کے سمان مان رہے ہیں۔ گیات رہے کہ اس سے پہلے کچھ عرب دیشوں نے زانی شاسن سے آدھیکارک روپ سے سمبندھ استھاپت کرنے کی گھوشنا کی تھی، جس سے فلسطین سہت اسلامی جگت کرودھت ہو اٹھا تھا۔
حالة من الغضب الرسمي والشعبي۔
آرمینیا نے آذربائیجان کے سات نگروں و اپ نگروں پر قبضہ کر رکھا تھا، جس میں پانچ کو اب تک آذربائیجان کے حوالے کیا جا چکا ہے، پرنتو کھیت کے ساتھ کہنا پڑتا ہے کہ آرمینیا نے جن چھیتروں کو چھوڑا ہے اور پیچھے ہٹا ہے، ان میں سے بہت سے چھیتروں کو پوری طرح تباہ کر دیا ہے۔ بھارت نینتھت کشمیر میں جہاں ڈی ڈی سی چناؤ کے لیے سمست دلوں کی راجنیتک گتیویدھیاں تیز ہو گئی ہیں اور انہوں نے اس کے لیے ایک ایکتا منچ بھی بنایا ہے، وہیں سرکار بھی اس چناؤ کو کرانے کے لیے پریاس کر رہی ہے۔
آج ہم ایک مدد سے ایک سسٹمیٹک ووٹرز کی جو ایجوکیشن کرنے کی ضرورت ہے الیکشن کے لیے۔
تو شوتاؤ، آرمبھ کریں فلسطین سے۔ اسرائیل کے ساتھ سرکشا سمبندھی سمنوے کو دوبارہ آرمبھ کرنے پر آدھارت فلسطینی پرشاسن کے فیصلے سے فلسطین کے سمست حلقے کرودھت ہیں۔ فلسطین کے سمست پرتیرودھک گٹوں نے گھوشنا کی ہے کہ وہ فلسطینی پرشاسن کے اس نرڑے کے ورودھی ہیں اور اسے راشٹریہ ایک جٹتا کے سمست پریاسوں کو برباد کرنے والا بتایا ہے۔
اليوم السلطہ فی ظل الضم۔
اسماعیل ہنیہ کہتے ہیں کہ آج فلسطینی پرشاسن نے ایک بار پھر زائنی کالونیوں کے نرمان اور پشچمی کنارے کے ولے کی یوجنا کے پریپریکش میں اسرائیل سے سیدھے روپ سے سمبندھ بحال کرنے پر دھیان دیا ہے۔ یہ راجنیتک درشٹی سے پیچھے ہٹنا اور راشٹریہ ایک جٹتا کے خلاف ودروہ اور ایک خطرناک قدم ہے۔
ندعو الى وقف هذه السياسه۔
جبکہ ایک انے فلسطینی کہتا ہے کہ ہم اس پریاس کے بند کیے جانے اور فلسطین کی راشٹریہ ایک جٹتا کے مکھ دھارا میں شامل ہونے کا آہوان کرتے ہیں اور زانی شاسن کے ساتھ جس پرکار کے بھی سمبندھ ہو ان کے بند کیے جانے کی مانگ کرتے ہیں۔
حرکت حماس۔
حماس آندولن نے بل دے کر کہا ہے کہ فلسطینی پرشاسن کے پرمکھ محمود عباس کا یہ قدم فلسطینی جنتا یہاں تک کہ فتح آندولن کی اچھا کا بھی سوچک نہیں ہے۔ حماس نے اسی پرکار بل دے کر کہا ہے کہ سرکشا سمنوے وشواس گھات ہے جسے فلسطینی کبھی بھی سویکار نہیں کریں گے، وشیش کر اس لیے کہ اس کے پریڑام غزہ پٹی اور پشچمی کنارے کے فلسطین کے پرتیرود گٹوں کے لیے ہانیکارک سدھ ہوں گے۔ رام اللہ اور بیروت میں فلسطینی گٹوں کے مہا سچیوں کے مدھیے ہونے والی بیٹھک کے جو پریڑام نکلے ہیں، یہ فیصلہ اس کے خلاف ہے۔ یہ فیصلہ سمبندھ سامان بنائے جانے، ولے اور زائنی کالونیوں کے نرمان کی پرکریا میں تیزی و مضبوطی کا کارن بنے گا۔ یہ ایک راجنیتک غلطی ہے اور فلسطینی پرشاسن کو چاہیے کہ اس فیصلے سے پیچھے ہٹ جائے اور فلسطینی راشٹر کی مکھ دھارا میں شامل ہو جائے۔
ولیکن فی نفس الوقت یؤکد الفلسطینی۔
فلسطینی پرشاسن نے فلسطینی گٹوں کو نراش کر دیا ہے، کنتو ساتھ ہی فلسطینی پل دے کر کہتے ہیں کہ اپنے ادھیکاروں کو پراپت کرنے کے لیے وہ سمست وکلپوں کا پریوگ کریں گے۔ ابراہیم احمد، آئی آر آئی بی، غزہ، فلسطین۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
श्रोताओं, आर्मेनिया ने आज़रबाइजान के 7 नगरों व उपनगरों पर कब्जा कर रखा था, जिसमें 5 को अब तक आज़रबाइजान के हवाले किया जा चुका है। परंतु खेद के साथ कहना पड़ता है कि आर्मेनिया ने जिन क्षेत्रों को छोड़ा और उससे पीछे हटा है, उनमें से बहुत से क्षेत्रों को पूरी तरह तबाह कर दिया है। यहाँ तक कि आर्मेनिया ने आज़रबाइजान की एक मस्जिद को भी मिट्टी के ढेर में परिवर्तित कर दिया था। IRIB के संवाददाता मुराद वर्दी की रिपोर्ट पेश करने साथी अख्तर अब्बास।
कराबाख में शांति प्रक्रिया, रूस के शांति सैनिक पिछले 10 दिनों के दौरान युद्धविराम की निगरानी करने और आम नागरिकों की जानों की सुरक्षा हेतु कराबाख के केंद्र खान कंदीन और दालान लातीन में मौजूद हैं। साथ ही आज़रबाइजान ने स्वतंत्र हुए क्षेत्रों का पुनर्निर्माण आरम्भ कर दिया है, अलबत्ता बारूदी सुरंगों को साफ करने के साथ। पर्वतीय कराबाख और स्वतंत्र हुए क्षेत्रों को मिलाकर देखें तो कुल 14,000 वर्ग किलोमीटर है। उन क्षेत्रों को बारूदी सुरंगों से साफ करने के लिए 5 से 6 साल का कार्यक्रम बनाया गया है। रिपोर्ट तैयार करने के लिए मैं भी विदेशी रिपोर्टरों के साथ ताज़ा आज़ाद हुए क्षेत्रों में गया। हमारी यात्रा का कार्यक्रम व्हाइट फास्फोरस बम के विस्फोट से आरम्भ होता है, जिसकी वजह से सारे पत्रकार भाई डर गए। आज़रबाइजान का दावा है कि आर्मेनिया ने उसके खिलाफ बारंबार इस प्रकार के बमों का प्रयोग किया। उसके बाद हमारा दूसरा गंतव्य फुजुली नगर था। यह वो नगर है जो 27 साल बाद 17 नवंबर को आजाद हुआ। जैसा कि आप देख रहे हैं कि शहर में एक इमारत भी सही नहीं बची और इस पर कब्जा करने से पहले 1,00,000 इसकी आबादी थी और ये क्षेत्र एक विकसित शहर था। ये आर्मेनिया के अपराधों की सूचक है। फजूली के केंद्र में हाजी अली अकबर नाम की जो मस्जिद है, उसकी केवल ये दीवारें ही बाकी बची हुई है। एक आजरी महिला का कहना है कि वर्ष 1992 में होने वाली गोलाबारी के दौरान हम लोग रोते हुए नंगे पैर यहाँ से भाग गए थे, किंतु अल्लाह के फजल करम से अब खुशी और गर्व के साथ वापस अपने शहर लौटे हैं। एक अन्य आजरी महिला का कहना है कि मेरा बचपना यहाँ गुजरा और अपना मकान देखकर मैं बहुत खुश हूँ, किंतु ये दुर्दशा देखकर मुझे दुख है। हर जगह 45 दिवसीय युद्ध में प्रयोग होने वाले हथियारों व सैन्य उपकरणों को देखा जा सकता है। आर्मेनिया ने आज़रबाइजान के 7 नगरों व उपनगरों पर कब्जा कर रखा था, जिनमें से 4 आजाद हो चुके हैं और निकट भविष्य में शेष 3 आजाद हो जाएंगे। शांति समझौते के अनुसार आगदान को शुक्रवार 20 नवंबर को, जबकि कलबजर और लातीन को 1 दिसंबर को आज़रबाइजान के हवाले कर दिया जाएगा। मेहराब मुराद वर्दी, IRIB न्यूज, ताजा आजाद हुए क्षेत्र फुजूली से।
भारत नियंत्रित कश्मीर में जहां DDC के चुनाव के लिए समस्त दलों की राजनीतिक गतिविधियां तेज हो गई हैं और उन्होंने इसके लिए एक एकता मंच भी बनाया, वहीं सरकार भी इस चुनाव को कराने के लिए प्रयास कर रही है। इसी बीच पीपल्स अलायंस ने कहा है कि भारत की केंद्र सरकार उसके उम्मीदवारों को चुनाव प्रचार करने की अनुमति नहीं दे रही है। श्रीनगर से सिप्ते मोहम्मद हसन।
DDC इलेक्शन के हवाले से जहां तमाम राजनीतिक दल सक्रिय हो गए हैं और क्षेत्रीय दलों ने एक एकता मंच भी बनाया है जिसका नाम पीपल्स अलायंस दिया गया है, तो दूसरी तरफ सरकार भी इन चुनावों को आयोजित कराने के लिए अपनी ओर से हर संभव प्रयासों में लगे हुए हैं। यहां यह बात उल्लेखनीय है कि DDC इलेक्शन अनाउंस होने के बाद पीपल्स अलायंस ने नई दिल्ली पर आरोप लगाया है कि वो उनके कैंडिडेट्स को कंपेन करने की अनुमति नहीं दे रहे हैं। उन्होंने कहा कि यहां पर भेदभाव चलाया जा रहा है और भाजपा समर्थित जितने भी लोग हैं उन्हें फ्रीली जाने की अनुमति दी जा रही है, परंतु पीपल्स अलायंस से वाबस्ता जितने भी कैंडिडेट्स हैं उन्हें फ्रीली कंपेन करने की अनुमति नहीं है। انہوں نے کہا کہ اگر یہی پرکریا رہی تو اس کے گمبھیر پرینام نکلیں گے۔ یہاں یہ بات الیکھنی ہے کہ ڈی ڈی سی الیکشن کے حوالے سے کئی چھیتریہ دل سکریا ہو گئے ہیں اور انہوں نے ایک منچ بھی بنا دیا ہے، کہ جبکہ دوسری طرف جموں کشمیر اپنی پارٹی جس کے بارے میں یہ بتایا جاتا ہے کہ اس کی ادھیکشتا نئی دہلی کر رہے ہیں بھی کافی سکریا ہو گئی ہیں اور آئے دیوس اس دل میں کافی لوگ باگ لے رہے ہیں اور اس دل میں شامل ہو رہے ہیں۔ چناؤ آیوگ نے آج سری نگر میں ایک سمبادداتا سمیلن کو سمبوجت کرتے ہوئے کہا کہ ہم ووٹرز کو فریلی الیکشن میں باگ لینے کے لیے ایک ٹریننگ پروگرام بھی آیوجت کرنے والے ہیں اور انہیں وہ ٹریننگ دی جائے گی کہ کیسے ان چناؤں میں باگ لینا ہے۔ اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
گڈ آفٹرنون فرینڈز فرام دا میڈیا، آج ہم ایک مدد سے ایک سسٹمیٹک ووٹرز کی جو ایجوکیشن کرنے کی ضرورت ہے الیکشن کے لیے، اس کے لیے کچھ ایک پبلسٹی کیمپین ہم لانچ کر رہے ہیں۔ آئیڈیا یہ ہے کہ ووٹرز جو ہے اس کی پوری ایجوکیشن ہونی چاہیے، تو اسٹیٹ الیکشن کمیشن کی اور سے جو ڈسٹرکٹ پنچایت کی الیکشن ہو رہی ہیں، ڈسٹرکٹ ڈیولپمنٹ کاؤنسلس کی، تو یہ کمپین ہم نے بنایا ہے۔ اس میں ڈفرینٹ ٹائپ آف ایکٹیویٹیز رہیں گی آنے والے دنوں میں، نیوز پیپرس، پرنٹ اور الیکٹرانک میڈیا کے ذریعے ہم ڈفرینٹ چیزیں ریلیز کرتے رہیں گے، ریڈیو جو ہے اور ٹیلی ویژن اس میں چھوٹی چھوٹی سنپٹس ہم ایشو کریں گے۔ آج ہم نے اسٹیٹ الیکشن آفس میں کچھ جنگلز تیار کیے ہیں، وہ جنگل اب ہم یہاں پلے بھی کریں گے، اور آنے والے دنوں میں اور آنے والے سپتاہوں میں جب یہ کیمپین ایک دم آگے جیسے آلریڈی سٹارٹ ہوا ہے اور بڑھے گا، تو ہر ایک ووٹر کے پاس میں یہ انفارمیشن جائے گی۔
اس بیچ ایک بار پھر سیماوردی چھیتروں میں استھتی تناؤپورن بنی ہوئی ہے۔ جموں اور کشمیر کے تمام سیماوردی چھیتروں میں ایک بار پھر یہ سوچنا پراپت ہوئی ہے کہ ایک بار پھر پاکستانی اور بھارتی سینا آمنے سامنے ہیں اور گولہ باری کے سماچار پراپت ہوئے ہیں، پرنتو کسی جانی نقصان کی ابھی کوئی سوچنا نہیں ہے۔ سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروع ہماری سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر پر، اس سے پہلے آپ سنیے اپنا من پسند کاریکرم پتر سنسار۔
پتر سنسار۔ دوستو، پتر سنسار کاریکرم میں آپ کا سواگت ہے۔ اپنی دیدی مریم مہر دادی
اور بھیا حسن عباس کا ہاردک اور سپریم سلام سویکار کریں۔
شروع میں آشا ہے کہ آپ جہاں کہیں بھی ہوں گے سکوشل ہوں گے اور اپنا من پسند کاریکرم سننے کے لیے تیار ہوں گے، اور صدا کی بھاتی اس کاریکرم میں بھی آپ کے پتر، ای میل، کمنٹس کاریکرم کی شوبھا بڑھائیں گے۔ تو سب سے پہلے جا رہے ہم ای میل کی طرف۔ یہ ہے مدھیہ پردیش چھندواڑہ سے ادیوان ٹھاکرے کا ای میل۔ انہوں نے ای میل میں لکھا ہے کہ بہت دنوں کے بعد کچھ سندیش آیا، بہت خوشی ہوئی، اب من میں ریڈیو سننے کی اچھا جاگی، دھنیواد اور شبھ راتری۔ آپ سبھی کو عید کی ہاردک بدھائی، اور ریڈیو تہران کا موبائل نمبر اور لنک بھیجنے کی کرپا کر لکھا ہے۔
بہت بہت دھنیواد آپ کا ادے بھان ٹھاکرے صاحب۔ ہمارا لنک اور جو ٹیلی فون نمبر ہے، ویب سائٹ کا ایڈریس ہے، وہ ہر روز کاریکرم میں بتایا جاتا ہے۔
جی، ابھی بھی بتا سکتے ہیں ہم۔
جی،
ہمارا واٹس ایپ سمپرک ہے 0098903506592۔
جی،
اور یہ تو لنک، ابھی ہماری ویب سائٹ کا پتہ بھی ہم بتا دیں، parstoday.com/hi۔
तो उदयभान ठाकरे साहब, हमें आशा है कि इस समय आप ये कार्यक्रम सुन रहे होंगे और आपने हमारा व्हाट्सएप का नंबर और वेबसाइट का एड्रेस जो है वो नोट कर लिया होगा और आगे भी आप हमसे इसी तरह संपर्क बनाए रखेंगे।
जी, अगला ईमेल है UP Pets।
जी,
इन्होंने लिखा है कि बहरीन और संयुक्त अरब इमारात ने फिलिस्तीनी जनता की उमंगों का खून करते हुए व्हाइट हाउस में अमरीकी राष्ट्रपति ट्रंप की मौजूदगी में इसराइल के साथ समझौते पर हस्ताक्षर किए। प्राप्त रिपोर्ट के अनुसार संयुक्त अरब इमारात के विदेश मंत्री अब्दुल्ला बिन जायद आल नहयान और बहरीन के विदेश मंत्री अब्दुल लतीफ बिन राशिद अजियानी और इसराइल के प्रधानमंत्री बिन्यामिन नेतन्याहू ने व्हाइट हाउस में षड्यंत्रकारी समझौते पर हस्ताक्षर किए, जिसके बाद अमेरिका ने भी अब्राहम नामक समझौते पर हस्ताक्षर किए। व्हाइट हाउस में जब षड्यंत्रकारी समझौते पर हस्ताक्षर हो रहे थे तो इसके विरोध में फिलिस्तीन और अमेरिका में कड़ी प्रतिक्रियाएं व्यक्त की जा रही थी। लिखा है कि क्या ये सही समाचार है?
जी बिल्कुल सही समाचार है यूपी पत्स जी। अमेरिका के दबाव में आकर और अमेरिका के कहने पर संयुक्त अरब इमारात ने और इसी तरह से बहरीन ने ज़मीनी शासन के साथ, जिसने अवैध रूप से फिलिस्तीनियों की ज़मीन पर मातृभूमि पर कब्जा कर रखा है, उसके साथ संबंध स्थापित करने के समझौते पर हस्ताक्षर किए हैं। आप देखिए कि ट्रंप के दबाव में आकर और उनके जो दामाद हैं जेरेड कुशनर, उनकी योजना के तहत इन दोनों अरब देशों ने अवैध ज़ायनी शासन के साथ समझौता कर लिया, उसके साथ संबंध स्थापित कर लिए। लेकिन ट्रंप की सरकार अब ख़त्म हो चुकी है और ये दोनों देश अब इस्लामी जगत में और इसी तरह से क्षेत्र में किसी को भी मुंह दिखाने के लायक नहीं रहे हैं। तो सही बात यह है कि हर देश को अपने जनता के दिल की आवाज़ सुननी चाहिए। इन दोनों देशों ने अपनी जनता की जो उमंगें हैं उनसे मुंह मोड़कर उनकी मांगों की अनदेखी करते हुए अवैध ज़ायनी शासन यानी इसराइल के साथ संबंध स्थापित किए और अब जो उनकी स्थिति है वो बहुत ही ख़राब है। तो दीदी अब बारी है
संस्कृति से जुड़ी एक खबर की होती है हमारी। अब
तो क्या खबर लेकर आई हैं आप?
जी आज हम इस्फान के बारे में बता रहे हैं। ईरान के केंद्रीय शहर इस्फान में स्थित कैसरिया कॉम्प्लेक्स में एक बहुत ही प्रभावशाली पुराना द्वार स्थित है जिसे कैसरिया गेट कहा जाता है, जो पर्यटकों का आकर्षण का केंद्र है। इस्फान के कैसरिया कॉम्प्लेक्स में शाही बाजार में इस प्रभावशाली द्वार कैसरिया गेट के अलावा नक्कारा खाने इमारत, शाही मेंट, शाही कारवानसराय और बहुत ही बड़ा बाजार लोगों को अपनी ओर आकर्षित करता है। और हाल ही में यहाँ पर एक संग्रहालय और एक कैफे भी खोला गया है। कैसरिया गेट नक्शे जहान चौक पर उत्तर में इमाम मस्जिद के पास स्थित है और ये इमारत सफवी शासनकाल के शाह अब्बास प्रथम के शासनकाल के दौरान उस्ताद अली अकबर इस्फानी नाम के एक वास्तुकार द्वारा बनाई गई थी। गेट का नामकरण अनातोलिया में स्थित कैसरिया में एक ऐतिहासिक भवन से जुड़ा है जो अब तुर्की से संबंधित है
जी।
और कैसरिया गेट को ईंटों और पेंटिंग से सजाया गया है। यहीं पर कैसरिया बाजार भी है और ये वर्तमान में इस्फान में बने हस्तशिल्पों के लिए एक बहुत ही प्रमुख केंद्र के रूप में जाना जाता है। सफवी शासनकाल में यह बाजार सबसे बड़े और व्यस्त बाजारों में से एक था। इस्फान का ये ऊपर से ढका हुआ बाजार कई किलोमीटर तक फैला है और इसमें विभिन्न वस्तुओं को बेचने वाले अलग अलग भाग पाए जाते हैं। कैसरिया गेट को जनवरी 1932 में राष्ट्रीय सांस्कृतिक धरोहर की सूची में पंजीकृत किया गया है और इसे देखने के लिए विदेशी पर्यटकों के अलावा स्थानीय लोगों की भी भीड़ रहती है।
जी बहुत बहुत धन्यवाद दीदी आपका, बड़ी अच्छी और रोचक सांस्कृतिक खबर आपने सुनाई और हमें आशा है कि हमारे श्रोताओं में से जो भी ईरान आएगा वो अवश्य ही इस जगह की सैर करेगा।
तो भैया अब लौटते हैं श्रोताओं की तरफ और अब कुछ कमेंट शामिल करते हैं।
जी,
क्या अलकायदा के सरगना ऐमन अज़ज़वाहिरी की मौत हो गई? इस पर हसन रिजवी लिखते हैं, मौत तो उनकी उसी दिन हो गई थी जिस दिन से ये आतंकवादी बने थे।
जी बिल्कुल ठीक लिखा है आपने, जो आतंकवादी काम करते हैं और निर्दोष लोगों की जानें लेते हैं, चाहे वो किसी भी देश के हों, उनका अंत जो है वो निश्चित होता है कि वो इसी तरह से मारे जाते हैं। अलकायदा के प्रमुख उसामा बिन लादिन को भी कितनी जिल्लत के साथ पाकिस्तान में मौत के घाट उतार दिया गया था, और दाइश का जो सरगना था उसका भी इसी तरह से हाल हुआ था। तो जो भी आम लोगों का और निर्दोष लोगों का जनसंहार करेगा, उनकी हत्याएं करेगा, वो भी ये ईश्वर का एक अटल प्रबंध है, उसकी एक व्यवस्था है कि जो भी दूसरों के साथ मानवीय कृत्य करता है तो उसका भी उसी तरह का हाल होता है।
भारतीय मुसलमानों के खिलाफ संवैधानिक कुर्सियों पर बैठे लोगों की साजिश, इस पर कलीम खान लिखते हैं, जिस जिस स्टेट में लव जिहाद के नाम पर मुसलमानों के खिलाफ कानून बन रहे हैं उस स्टेट में हिंदू दलित लोगों को प्रताड़ित किया गया है। इन गरीबों को आग से जला दिया गया है, डेड बॉडी तक नहीं दी गई, किस बात पर कानून बना रहे हैं?
जी बहुत ही खेद की बात है कलीम खान साहब के भारत में इस प्रकार की स्थिति पैदा हो गई है। जहाँ तक लव जिहाद की बात है तो भारत में, पूरे भारत में जहाँ की आबादी 1 अरब से अधिक है, कितने केस आते होंगे? मुझे लगता है कि अगर पूरे साल भर का लेखा जोखा निकाला जाए तो उंगलियों पर गिने जाने भर केस आते होंगे, 10, 12, 15, इससे ज़्यादा तो केस नहीं आते हैं, उसके लिए कानून बनाया जा रहा है। लेकिन मॉब लिंचिंग जो आए दिन की बात हो गई है, और इसी तरह से दलित लोगों की जो स्थिति है या उनके साथ जितने अमानवीय काम हो रहे हैं उसके बारे में कोई कानून बनाने की नहीं सोच रहा है, तो ये एक गंभीर स्थिति है, सरकार को इसके बारे में भी सोचना चाहिए। और दीदी मुझे लगता है कि अब बारी आ गई है किसी श्रोता के विचार जानने की। तो ये कौन है और कहां से हैं बताएं?
भारत से जुल्फकार अब्बास नगवी हैं, तो चले सुनते हैं इनकी
बातचीत और इनके विचार।
सलाम अलैकुम व रहमतुल्लाहि व बरकातहू। मैं जुल्फकार अब्बास नगवी असर इलाहाबादी, पारस टुडे हिंदी समाचार के सभी कार्यकर्ताओं एवं श्रोताओं का हार्दिक अभिनंदन करता हूँ। सर्वप्रथम पिछले सप्ताह सप्ताह वहदत मुसलमीन के जिसमें हमारे नबी अकरम सल्लल्लाहु अलैहि वाली वसल्लम एवं इमाम जाफ़र सादिक अलैहिस्सलाम का जन्म दिवस था, इस शुभ अवसर पर तमाम भाई बहनों को शुभकामनाएं अर्पित करता हूँ। मैं पिछले 10 वर्षों से कुवैत में निवास कर रहा हूँ और बच्चों को कुरान मजीद, उर्दू, दीनियात, अरबी एवं फ़ारसी की शिक्षा दे रहा हूँ। मैं बहुत ही हर्ष उल्लास के साथ बता रहा हूँ कि पिछले 7-8 वर्षों से मैं पारस टुडे हिंदी के लगभग सभी समाचारों को प्रत्येक दिन पढ़ता और सुनता हूँ कि जिससे समय पर नवीनतम एवं सत्य समाचार उपलब्ध हो जाते हैं। सिर्फ समाचार ही नहीं और अन्य कार्यक्रम जैसे कुरान, ईश्वरीय चमत्कार, आओ फारसी सीखें, आज का इतिहास, श्रोताओं का पत्र, विश्व दर्पण, ईरानी संस्कृत और कला इत्यादि, और इसी प्रकार के विभिन्न कार्यक्रमों द्वारा सभी लोगों तक देश विदेश और विश्व के हालात पहुंचाए जाते हैं कि जिससे सबके ज्ञान में वृद्धि हो सके और वो सत्य एवं असत्य को पहचान कर सत्य के मार्ग पर अग्रसर हो सकें। मैं पारस टुडे के सभी कार्यकर्ताओं, बहन मरियम मेहरदादी, भाई मीसम अब्बास एवं अन्य सभी के लिए हार्दिक प्रार्थना करता हूँ। اللہ آپ سبھی کاری کرتاؤں اور ایوم شوتاؤں کی سدیو رکشا کرے، ہرش الہاس کے ساتھ جیون ویتیت کریں۔ اسی کے ساتھ آپ کے اجول بھوش کی کامنا کرتا ہوں۔ دھنیواد۔ ذوالفقار عباس نقوی، اثر الہ آبادی۔
یہ تھے بھارت سے ہمارے شروتا ذوالفقار عباس نقوی۔ تو دیدی، مجھے لگتا ہے کہ ہمارے پاس بہت ادھک سمے نہیں ہے، آپ کوئی کمنٹ چھوٹا سا شامل کر سکتی ہیں۔
جی بالکل۔ ایران کو جھکانے کے لیے اتنے سارے پرتبندھوں پر ہی انہیں سنتوش نہیں ہوا، اور اب جاتے جاتے نئے پرتبندھ لگا رہے ہیں۔ اس پر شاہ نظر جعفری لکھتے ہیں، ٹرمپ کے بس کی بات نہیں۔
جی بہت بہت دھنیواد آپ کا شاہ نظر جعفری صاحب۔ دیکھیے، ٹرمپ ہی نہیں، کسی کے بھی بس کی بات نہیں ہے۔ وہ ایران پر امانویہ پرتبندھ لگا سکتے ہیں، ایرانی جنتا کو، ایرانی راشٹر کو یاتنائیں دے سکتے ہیں، لیکن ایرانی جنتا کو، ایران کو وہ جھکا نہیں سکتے ہیں۔ پچھلے 40 سال سے ایران پر لگاتار پرتبندھ لگاتا چلا آیا ہے۔ امریکہ کبھی کبھی یہ پرتبندھ انتراشٹری بھی ہو گئے ہیں، لیکن ایران نے انہی پرتبندھوں کے دوران ابھوتپورو پرگتی کی ہے، ترقی کی ہے، اور ایسی ایسی چیزیں بنا لی ہیں، ایسے ایسے کھیتروں میں ایران نے پرگتی کی ہے کہ پوری دنیا آشچریہ چکت ہے۔ تو ٹرمپ کا تو معاملہ ختم ہو گیا ہے، یہ جا ہی رہے ہیں۔ انہوں نے اپنی پوری کوشش کی پچھلے 4 سال میں ایران پر زیادہ سے زیادہ، ان کے شبدوں میں، ادھکتم دباؤ کی پالیسی اپنائی، لیکن ایران کو وہ جھکا نہیں سکے۔ اب بائیڈن آئیں گے، دیکھتے ہیں کہ وہ کیا کرتے ہیں۔ تو دوستو، اسی کے ساتھ کارکرم پتر سنسار کا سمے یہیں پر سماپت ہوتا ہے۔ اپنی دیدی مریم مہردادی اور بھیا حسن عباس کو اگلی ملاقات تک کے لیے انومتی دیجیے۔ خدا حافظ۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ وگیان کی ڈگر۔
دوستو، کارکرم وگیان کی ڈگر کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ محمد مہندی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم ایران اور دنیا میں چکتسا اور وگیان کے چھیتر میں ہونے والی کچھ انیہ اپلبدھیوں کے بارے میں بتائیں گے۔ ایران کے مشہد وشو ودیالیہ کے شودھ کرتاؤں اور ویگیانکوں نے نیت کی گتیویدھیوں کو پرکھنے کے لیے ایک سنیت بنایا ہے جو کلائی پر باندھا جاتا ہے، اور اسے اچھی نیند میں پربھاوی سنیت بھی کہا جاتا ہے۔ ویگیانکوں کا کہنا ہے کہ کلائی پر بندھنے والے نیت کی گتیویدھیوں کو پرکھنے والے اس سنیت سے سرکیڈین ریدم یا سرکیڈین لے میں اتپن ہونے والے وگھن کا پتہ لگایا جاتا ہے، اور اس سنیت سے اچھی نیند اور صحیح سمے پر اٹھنے کا پتہ لگایا جا سکتا ہے، اور اس میں سدھار بھی کیا جا سکتا ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ سرکیڈین ریدم یا سرکیڈین لے کیا ہے؟ سرکیڈین لے ہمارے شریر کی آنترک لے ہے، کیونکہ وہ سوریہ پر نربھر ہیں۔ یہ ایک جیوی گھڑی کی طرح کام کرتا ہے۔ ہم روزمرہ کی زندگی میں ایک الارم گھڑی کا प्रयोग करते हैं, लेकिन इसके बिना भी हमारा शरीर हमें बताता है कि हम पहले से ही सोए हुए हैं और नए कार्यों के लिए तैयार हैं, या इसके विपरीत थके हुए हैं और आराम करना चाहते हैं और नाश्ता करना चाहते हैं। और इस तरह एक वैज्ञानिक घड़ी सभी जीवित प्राणियों में मौजूद है, जो हमारे ग्रह, साथ ही पौधों और यहाँ तक कि बैक्टीरिया में भी निवास करती है। हम में से प्रत्येक ने पक्षियों को भोर में जोर से चीखते हुए सुना, एक नए दिन की सुबह का अभिवादन किया हमने देखा, और एक से अधिक बार। रात में फूल अपनी पंखुड़ियों को मोड़ते हैं और सुबह में कभी कभी सक्रिय रूप से उन्हें सीधा करना और सीधा करना शुरू करते हैं। लोगों के लिए सर्केडियन लय क्या है, चाहे हम लाक्स हों या उल्लू हों, उन्होंने साथ रहना और रोजमर्रा की जिंदगी के अनुकूल होना सीखा है। नाम ही सर्केडियन लय लैटिन शब्द सेरा सर्कल और डे से आता है। अब सवाल यह पैदा होता है कि सर्केडियन ताल कैसे काम करते हैं। वैज्ञानिकों ने पाया है कि कोर्टिसोल और मेलाटोनिन जैसे हार्मोन प्रकृति में मौजूद हैं। मेलाटोनिन या नींद हार्मोन का स्तर अंधेरे की शुरुआत के साथ बढ़ना शुरू होता है और सुबह तक इसका उत्पादन धीमा हो जाता है, और इसके विपरीत हार्मोन कोर्टिसोल जारी करना शुरू कर देता है। सुबह ये शरीर में रक्त को प्रवेश करने के लिए आवश्यक मात्रा में होता है, जिससे उसे शक्ति और ऊर्जा मिलती है। इसलिए सूर्योदय के समय मस्तिष्क शरीर के तापमान को बढ़ाने का संकेत देता है, जो सुबह 6 बजे तक दिन के दौरान अपने न्यूनतम स्तर पर पहुंच जाता है। रक्तचाप में परिवर्तन, मानसिक गतिविधि, हृदय गति और बहुत कुछ। उम्र और जीवन शैली के साथ शारीरिक गतिविधि सर्केडियन लय बदल जाती है। यहाँ एक सवाल ये भी पैदा होता है कि सर्केडियन लय से क्या प्रभावित होता है। सर्केडियन लय गतिविधि को प्रभावित करते हैं, शारीरिक और मानसिक, धीरज, शरीर की ठीक होने की क्षमता, चयापचय और इसी तरह। काम करने की क्षमता में अधिकतम वृद्धि लगभग 8 से 12 बजे तक और 17 से 19 तक, और दोपहर में 13 से 16 बजे तक गिरावट देखी गई। इसलिए इस समय लंच ब्रेक की व्यवस्था करने के लिए प्रस्थागत है, जिसके दौरान आप ताज़ा और आराम कर सकते हैं। मानदंडों में अधिकतम कमी रात में देखी जाती है, खासकर 3-4 बजे, इसलिए रात में सोना चाहिए। उदाहरण के लिए एथलीट एक समय में अपने प्रशिक्षण की तीव्रता की डिग्री निर्धारित करते हैं। जब आप चोटों को रोकने के लिए आंतरिक संसाधनों का सबसे प्रभावी ढंग से उपयोग कर सकते हैं। सर्केडियन लय आंतरिक ऊर्जा के प्रवाह और बहिर्प्रवाह के संतुलन को नियंत्रित करते हैं। प्रत्येक जीवित मानव को एक आंतरिक घड़ी द्वारा नियंत्रित किया जाता है, जो हमारी सर्केडियन लय को चलाता है। प्राकृतिक आंतरिक प्रक्रिया को 24 घंटे की अवधि के दौरान हमारे नींद जागने के चक्र को नियंत्रित करती है। ये आंतरिक घड़ी इस अवधि में हमारे शरीर की अधिकांश प्रक्रियाओं को नियंत्रित करती है, जिसमें हमारी नींद की चक्र, पाचन, भूख और प्रतीक्षा शामिल हैं। बाहरी प्रकाश स्तर, खाने का समय और शारीरिक गतिविधि सभी बाहरी शरीर के लिए शरीर की घड़ी को संतुलित रखने के लिए कार्य करते हैं। हमारे शरीर की हर कोशिका की अपनी एक घड़ी भी होती है, जो इन प्रक्रियाओं को इतनी सरलता से काम करने में मदद करती है। उदाहरण के लिए व्यक्तिगत ऊतकों में घड़ियां, जैसे कि यकृत, शरीर के बाकी हिस्सों को ऊर्जा की समय पर आपूर्ति सुनिश्चित करने के लिए काम करती हैं। हमारे सर्केडियन लय को किसी भी संख्या में कारकों से बाधित किया जा सकता है, जिसमें सामान्य से बाद में बिस्तर पर जाना या देर रात खाना शामिल है। हालांकि कभी कभी व्यवधान अलार्म का कारण नहीं होते हैं। शोध से पता चलता है कि दीर्घकालिक सर्केडियन ताल व्यवधान खराब अवस्था का कारण बन सकता है। उदाहरण के लिए कई अध्ययनों में पाया गया है कि नियमित शिफ्ट के काम में वृद्धि होती है मोटापे का खतरा तथा दो दो मधुमेह टाइप और दुर्भाग्य से सर्केडियन लय व्यवधान हमारे समाज में और अधिक आम होता जा रहा है। प्रकाश प्रदूषण शोर और इलेक्ट्रॉनिक उपकरणों के भाग के लिए धन्यवाद जो सभी इन पुरानी स्वास्थ्य स्थितियों के उदाहरणों को बढ़ा सकते हैं। लेकिन शरीर की सर्केडियन लय विघटन के कुछ उदाहरण आपके सामने पेश हैं, जैसे कि सप्ताहांत पर देर तक रहना या देर रात का भोजन खाना इत्यादि। हम अपने दोस्तों को ये बताना चाहते हैं कि ईरानी वैज्ञानिकों ने जो संयंत्र बनाया है उससे मनुष्य की नींद को अच्छी तरह से परखा जा सकता है और इससे ये भी बताया जा सकता है कि उक्त व्यक्ति को कितने घंटे नींद की जरूरत है या उसने कितनी नींद ले ली है और उसे यथावत कितने घंटे नींद की और आवश्यकता है। जी हाँ दोस्तों, पिछले कुछ दिन पहले ही विज्ञान और तकनीक जगत में ईरान की एक नॉलेज बेस्ड कंपनी के विशेषज्ञों ने अपने प्रयासों से टैबलेट मोबाइल और अन्य चीजों को साफ करने और उनको बैक्टीरिया से बचाने के लिए एक वनस्पति मिश्रण तैयार किया है। एक ताज़ा सर्वे में ये बताया गया है कि मोबाइल टैबलेट और टीवी रिमोट घर का ऐसा सामान है जो सबसे ज्यादा गंदा और बैक्टीरिया से भरा होता है। घर में ज्यादातर बीमारियां एक दूसरे में इसी की वजह से फैलती हैं। ब्रिटेन की एक संस्था SCS ने अपने शोध में पाया है कि पूरे घर में रिमोट ही एक ऐसा सामान है जो सबसे ज्यादा बैक्टीरिया और वायरस से संक्रमित होता है। घर के टॉयलेट की मुकाबले में टीवी रिमोट 20 गुना ज्यादा गंदा होता है। ब्रिटेन के लगभग 2000 घरों में किए गए शोधों में मिला है कि ड्राइंग रूम और बेडरूम के कारपेट और बाथरूम में भी भारी मात्रा में बैक्टीरिया पाया जाता है। इसके अलावा दरवाजों के हैंडल भी काफी संक्रमित रहते हैं। बैक्टीरिया सूक्ष्म जीवित चीजें हैं जिनकी केवल एक कोशिका होती है। इसमें सहायक और हानिकारक बैक्टीरिया दोनों शामिल होते हैं। कुछ बैक्टीरिया संक्रमण और बीमारियों के कारण कोशिकाओं को नष्ट कर देते हैं जबकि अन्य पाचन क्रिया की गतिविधियों में मदद करते हैं और शरीर को आवश्यक विटामिन पदार्थ प्रदान करते हैं। पनीर और दही अच्छे बैक्टीरिया की सक्रिय भागीदारी से बनते हैं जबकि खराब बैक्टीरिया संक्रमण पैदा कर सकते हैं जो बाद में विभिन्न जीवाणु रोगों का कारण बन सकते हैं। हानिकारक बैक्टीरिया आपके शरीर में तेज गति से प्रजनन करते हैं और शरीर में कुछ विषाक्त पदार्थों को छोड़ देते हैं जो आपके भीतर टिश्यू को नुकसान पहुंचाकर आपको बीमार कर सकते हैं। इसलिए ईरान की एक नॉलेज बेस्ड कंपनी ने नैनो टेक्नोलॉजी द्वारा एंटी बैक्टीरियल सफाई का एक मिश्रण तैयार किया है जो बैक्टीरिया से बचने के लिए उपयुक्त और लाभदायक है। दोस्तों, आपको ये भी बताते हुए खुशी हो रही है कि ईरान की एक नॉलेज बेस्ड कंपनी ने पल्स ऑक्सीमीटर भी बनाया है। इस योजना के डायरेक्टर का कहना है कि पल्स ऑक्सीमीटर जिसके द्वारा खून में पाए जाने वाले ऑक्सीजन का पता लगाया जाता है। पल्स ऑक्सीमीटर ये एक तरह का टेस्ट होता है। इस डिवाइस में अपनी उंगली रखनी होती है जिसके बाद रीडिंग आती है। इस टेस्ट में रोगी को किसी प्रकार का दर्द नहीं होता है। ये डिवाइस आपके खून में ऑक्सीजन के स्तर को मापने के काम आती है। ये डिवाइस शरीर में होने वाले छोटे से छोटे अंतर का भी पता लगा सकती है। ये एक छोटी सी क्लिप जैसी डिवाइस होती है। इस डिवाइस से ये पता लगता है कि आपका दिल कितने अच्छे से काम कर रहा है। आप सभी को पता है कि दिल पूरे शरीर में آکسیجن فلو کا کام کرتا ہے۔ اس سے یہ بھی معلوم ہوتا ہے کہ آپ کا دل یہ کام کتنے اچھے سے کر رہا ہے۔ اس سے یہ بھی پتہ چلتا ہے کہ پھیپھڑوں کے لیے دی گئی دوائی کتنے اچھے سے کام کر رہی ہے، یا یہ پتہ لگتا ہے کہ کیا کسی کو سانس لینے کے لیے مدد کی آوشکتا ہے، یعنی کہ سانس سے جڑی الگ الگ جانکاریوں کے لیے یہ ڈیوائس کام آتی ہے۔ ریڈنگ پراپت کرنے کے لیے اس کلپ جیسی ڈیوائس میں انگلی کو رکھا جاتا ہے، اس کے بعد ڈیوائس آپ کے خون میں موجود آکسیجن کے استر کو ماپتی ہے، یہ ہارٹ ریٹ کی ریڈنگ بھی دیتی ہے۔ اس دوران کسی طرح کا درد نہیں ہوتا ہے۔ پلس آکسیمیٹر سے ادھکتر ایک دم صحیح ٹیسٹ سامنے آتا ہے۔ ہاسپٹل میں استعمال ہونے والی اس ڈیوائس سے ایک دم صحیح ریڈنگ پراپت ہوتی ہے۔ عام طور سے آپ کے خون میں 89% سے ادھک آکسیجن ہونی چاہیے۔ اتنا آکسیجن لیول ہونے پر آپ کا شریر اور سیلز سوستھ رہتے ہیں۔ اگر کچھ سمے کے لیے آپ کے خون میں اس کا استر کم ہوتا ہے تو وہ اتنا چنتا کا وشے نہیں ہے، لیکن لمبے سمے کے لیے ایسا رہنا ہانیکارک ہو سکتا ہے۔ تو شوتو، یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب سمے ہو چکا ہے آج کے مکھیہ سماچاروں کے سارانش کا۔ یورپی دیش ادھر ادھر کی باتیں کرنے کے بجائے پرمانو سمجھوتے پر پوری طرح عمل کریں۔ ایران میں کورونا سے 479 لوگوں کی موت۔ پاکستان نے بھارتی مسلمانوں کا پھر مدعا اٹھایا۔ کشمیر میں مڈ بھیڑ کے بعد اچ استریہ بیٹھک۔ تو دوستوں، ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا۔ کاریہ کے بارے میں اپنے وچاروں ایون پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir، اور ہمارے فیس بک کا پتہ ہے facebook.com/irib.hindi۔ تو اسی کے ساتھ اختر عباس اور ساتھیوں کو انمتی دیں۔ خدا حافظ۔